घटना विश्लेषण र विचार शुक्लफाटा समाचार शुक्लफाटा क्षेत्रीय समाचारमा तपाईँलाई स्वागत छ। सहकर्मी चुडामणि हरियालसँगै म ओम प्रकाश पाण्डेको नमस्कार। बारासिंह एफएम 102.2 बझाङको सैपाल एफएम 100.6 बझाङकै सेती सामुदायिक एफएम 93.6 र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्रो मोबाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्लफाटा समाचारमा आज हामी प्रस्तुत गर्छौँ।
प्रदेश सरकारले ल्याएको बजेटमा आफ्ना समस्या नसमेटेको भन्दै कञ्चनपुरका आरक्षी पीडित चिन्तित।
बझाङका बासिन्दाहरू सामान्य उपचारको लागि 5 घण्टासम्म पैदल हिँड्नु पर्ने बाध्यतामा।
आज तेस्रो दिन पनि सुदूरपश्चिम विश्वविद्यालयमा लगाइएको तालाबन्दी खुलेन।
बैतडीको धमकुडी टोललाई प्रदेश 7कै पहिलो धुवामुक्त टोल घोषणा।
बजेटको आलोचना गर्न पार्टीका सांसदहरूलाई अध्यक्ष ओलीको आलोचना नगर्न पार्टीका सांसदहरूलाई अध्यक्ष ओलीको निर्देशन।
जनकपुर र विराटनगरबाट पनि दुईतर्फी हवाई रुट दिन भारत सहमत।
रुसमा जारी विश्वकप फुटबलमा फ्रान्स र अस्ट्रेलिया बीच भएको खेलमा फ्रान्स 2-1 को गोल अन्तरले विजयी।
समूह डीमा रहेका अर्जेन्टिना र आइसल्यान्ड बीच आज खेल हुँदै।
हैन कता हो चिटिक्क परेर निरु
कता हुनुनि बुद्धु कम्प्युटर सिक्न टीसीटीसीमा
म पनि कम्प्युटर सिक्ने पसलै खोजिरहा के हुन्छ त्यो टीसीटीसीमा
बेसिक कोर्स अफिस कोर्स ग्राफिक्स अकाउन्टिङ प्रोग्रामिङ हार्डवेयर तथा नेटवर्किङ डिजाइनिङ र डिप्लोमाका कोर्सहरू गरिन्छ नि। प्रशिक्षकहरू अनुभवी तथा व्यवहारिक छन्। सहयोगी पनि एकदमै छन्।
है अब यो जमानामा कम्प्युटर नसिके त कामै छैन।
प्रदेश नम्बर 7 को सबैभन्दा पुरानो र 1 नम्बर इन्स्टिच्युट टेक्निकल कम्प्युटर ट्रेनिङ सेन्टर टीसीटीसी नै हो। तपाईँ आइरहे यतै कम्प्युटर सिक्न सँगै सिकौँला। थप जानकारी चाहिए 98 58 423 921 र 98 04 621 826 मा फोन गर्नु।
ल हुन्छ सँगै सिकौँला है।
ल आइज न त भोलि बिहान एलेन्चोकमा।
अब समाचार क्रम विस्तारमा। 7 नम्बर प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2075-76 लागि 25,56,56,14,000 बराबरको बजेट सार्वजनिक गर्यो। तर बजेटमा प्रदेशका थुप्रै समस्या सम्बोधन गरिए। कतिपयमा बजेट विनियोजन गरियो तर वर्षौँदेखि भूमि सम्बन्धी समस्यामा रहेका आरक्षी पीडितको समस्या सम्बोधनका लागि न त बजेटले नै सम्बोधन गर्यो। प्रदेश सरकारले ल्याएको बजेटमा आफ्ना समस्या नसुमेटिएको भन्दै कञ्चनपुरका आरक्षी पीडित चिन्तित भएका छन्। आरक्षी पीडितको समस्या समाधानका लागि मुख्यमन्त्रीलाई केही महिना पहिला ज्ञापन पत्र बुझाए पनि बजेट मार्फत कुनै सुनवाई नभएको भन्दै पीडित चिन्तित भएका हुन्। आरक्षी पीडित सङ्घर्ष समितिका अध्यक्ष हिरासिंह भण्डारीले सङ्घीय सरकारले पीडितको पीडा नबुझे पनि प्रदेश सरकारलाई पीडितका समस्या अवगत हुँदाहुँदै पनि बजेट विनियोजन नगरिएको बताउनुभयो। झन्डै 1.5 दशक बितिसक्दा पनि पीडितको समस्या उस्तै रहेको बताउँदै अध्यक्ष भण्डारीले प्रदेश सरकारबाटै अपहेलित भएको दुखेसो पोख्नुभयो। विक्रम सम्बत 2058 सालमा आरक्षी विस्तारका क्रममा कञ्चनपुरका विभिन्न बस्तीबाट विस्थापित पुनर्स्थापनाको लागि 28 आयोग बनिसक्दा पनि उनीहरूको समस्या अझै समाधान भएको छैन। पुनर्स्थापना भएका कारण आरक्षी पीडित सार्वजनिक जमिन नदी छेउछाउका टहरा बनाएर बस्दै आएका छन्। 17 वर्ष कष्टकर जीवन बिताएका पीडितले मुलुकमा संहितासँगै आएको प्रदेश सरकारले पहल गर्ने आशमा रहेका पीडित प्रदेश सरकारको बजेट मार्फत नसुमेटिएपछि निराश भएका हुन्। कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर 1 कबाट निर्वाचित प्रदेशसभा सदस्य तारालामा तामाङले आरक्षी पीडितको क्षेत्र संघीय सरकारको भएकाले प्रदेश सरकारले आफ्नो बजेटमा नसमेटेको हुन सक्ने बताउनुभयो। पीडितका सन्तानका लागि शिक्षा एवं अन्य सिपूरक तालिमका लागि समेत छलफल भइरहेको उहाँले बताउनुभयो।
बझाङको हिमाली क्षेत्रमा पर्ने दुर्गाथली गाउँपालिकाको चुवाबङ र 26 पाथीभरा गाउँपालिका बासिन्दाहरू सामान्य उपचारको लागि 5 घण्टासम्म पैदल हिँड्नुपर्ने बाध्यतामा रहेका छन्। गाउँमा स्वास्थ्य सेवाका कुनै इकाइ नभएका कारण उनीहरू सिटामोलकै लागि घन्टौँ पैदल हिँड्न बाध्य हुनु परेको हो। गाउँमा प्रसुति केन्द्र तथा खोप केन्द्र नहुँदा बढी समस्या हुने गरेको बुढखोरीका जनक बोराले बताएका छन्। कुनै महिलालाई बेथा लगायो भने स्ट्रेचरमा बोकेर बिसौना दौडाउनु पर्ने बाध्यता रहेको स्थानीयको भनाइ छ। कतिपयको स्वास्थ्य संस्था पुग्न नपाउँदै बीच बाटोमै ज्यान जाने गरेको दुखेसो समेत स्थानीय बासिन्दाले पोखेका छन्। नवजात शिशुलाई खोप केन्द्रसम्म लैजाँदा ल्याउँदा सुत्केरी महिलाले लामो यात्रा गर्नुपर्ने भएकाले विभिन्न स्वास्थ्य समस्या देखिने गरेको समेत स्थानीय बासिन्दाको भनाइ छ। खोप केन्द्र लैजानका लागि दिनभर लाग्ने भएका कारण त्यहाँका कतिपयले बच्चाहरूलाई खोप नै नलगाउने गरेको चुवाबनकी शान्ति महतको भनाइ छ। उनले गाउँमै खोप केन्द्र भइदिएको भए केही कोही पनि बालबालिका खोप लिनबाट वञ्चित हुन नपर्ने बताइन्। स्वास्थ्य संस्था टाढा भएका कारण बिरामी हुने बित्तिकै उपचार नपाउने र बिरामी थलिएपछि मात्र बोकेर उपचारको लागि लैजाने गरेको बुढखोरीका गिरी बोहराले बताएका छन्। यी दुईवटा गाउँमा गरेर 375 परिवार घरधुरी छन् भने यहाँको 2200 हारारीमा जनसङ्ख्या रहेको छ। स्थानीय समुदाय वा गाउँपालिकाले स्वास्थ्य इकाई निर्माण गर्नको लागि निःशुल्क जग्गा उपलब्ध गराउन सक्ने निर्णय सहितको निवेदन दिएमा त्यस्तो ठाउँमा सामुदायिक स्वास्थ्य इकाईको लागि स्वास्थ्य सेवा विभागलाई सिफारिस गर्न सकिने जिल्ला स्वास्थ्य कार्यालय बझाङका प्रमुख डाक्टर अनुप रेग्मीले बताउनुभयो।
आज तेस्रो दिन पनि सुदूरपश्चिम विश्वविद्यालयमा लगाइएको तालाबन्दी जारी रहेको छ। पटक पटकको तालाबन्दीका घटनाले सुदूरपश्चिम विश्वविद्यालयमा बन्दको संस्कारको स्थापना हुँदा विश्वविद्यालयको भविष्य धरापमा परेको छ। सुदूरपश्चिम विश्वविद्यालयका भिसी र रजिस्ट्रारले केही क्याम्पसहरूलाई विश्वविद्यालयको सम्बोधन दिँदा अनियमितता गरेको भन्दै विद्यार्थीले 3 दिन अघि तालाबन्दी गरेका थिए। सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयमा अनिरा सुबुक क्रान्तिकारी विद्यार्थी संगठनले विश्वविद्यालयका भिसी र रजिस्ट्रारले विश्वविद्यालयमा विभिन्न कोर्सहरू सिर्जना गरेर सञ्चालन गर्नुको सट्टा आर्थिक प्रलोभनमा परेर अन्य क्याम्पसहरूलाई सम्बोधन दिएको भन्दै तालाबन्दी गरेका हुन्।
बैतडीको धुमकोटी टोललाई प्रदेश 7 पहिलो धुवामुक्त टोल घोषणा गरिएको छ। बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नम्बर 1 पर्ने धामकोटीलाई घरभित्रको धुवामुक्त टोल घोषणा गरिएको हो। ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना नामक गैर सरकारी संस्थाको पहलमा उक्त घोषणा कार्यक्रम गरिएको हो। उक्त टोलमा रहेका सम्पूर्ण घरधुरीले सुधारिएको चुलो निर्माण गरी प्रयोगमा ल्याए पश्चात आज एक वृहत कार्यक्रमका बीच धुवामुक्त टोल घोषणा गरिएको बैतडीबाट प्रेम नेपालले बताउनु भयो। कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पञ्चेश्वर स्वास्थ्य चौकीका प्रमुख प्रेम कुमार नेपालीले धुवाबाट हुने श्वास प्रश्वास रोगलाई यो कार्यले हटाउने विश्वास व्यक्त गर्नुभयो। साथै कार्यक्रममा टोलवासीले चाँडै सरसफाई उन्मुख टोल पनि बनाउने सामूहिक प्रतिबद्धता जनाएका छन्। त्यसै गरी पञ्चेश्वर गाउँपालिकाको वडा नम्बर 1 लागू भएको सरसफाई अभियान सफल बनाउन सक्दो सहयोग गर्ने वडा अध्यक्ष प्रण बहादुर चन्दले प्रण गर्नु भएको छ। साथै कार्यक्रममा सम्पूर्ण टोलवासीलाई पुरस्कृत पनि गरिएको छ।
हिजो मात्रै प्रदेश नम्बर 7 सरकारले आगामी आर्थिक वर्ष 2075-76 लागि ल्याएको बजेटका विषयमा विश्लेषक ऐन बहादुर सिंहको विश्लेषणात्मक सामग्री सहकर्मी विजया लक्ष्मी गुरुङबाट।
प्रदेश नम्बर 7 2075-76 बजेटमाथिको संक्षिप्त टिप्पणी। यही असार 1 प्रदेश 7 अर्थमन्त्री झपट बहादुर बोहराले प्रदेश सभामा यस प्रदेशको आर्थिक वर्ष 2075-76 बजेट पढेर सुनाउनु भयो। 25,06,56,00,000 कुल बजेट मध्ये चालू खर्चतर्फ 13,35,08,00,000 र पुँजीगत खर्चतर्फ 11,71,48,00,000 रकम छुट्याइएको छ। यसमध्ये आन्तरिक राजस्वबाट सङ्कलन गरिने रकम 49,30,00,000 मात्रै अनुमान गरिएको छ। बाँकी रकम संघीय सरकारबाटै प्राप्त हुने अनुदान हो। आर्थिक विकासमा परिचालन हुने रकम पुँजीगत विनियोजन नै हो, जुन कुल बजेटको 46.74% छ। यो रकम यस प्रदेशका लागि कम हो भन्ने गुनासा पनि छन्। तर यसको दुईवटा पाटो छ। कुल राजस्वमा यो प्रदेशको योगदान 1.2% मात्रै छ। जनसङ्ख्या र क्षेत्रफलको हिसाबले हेर्दा पनि अनुपातिक रूपमा जनसङ्ख्या अरू प्रदेशको तुलनामा थोरै भयो भन्न नमिल्ने छ। तर समाजवादी दृष्टिबाट अर्थात् क्षेत्रीय आर्थिक असन्तुलनलाई घटाउँदै जाने मापदण्डबाट मूल्याङ्कन गर्दा न्यायपूर्ण मान्न सकिँदैन। यदि जनसङ्ख्या थोरै छ र राजस्व पनि थोरै आउँछ भनेर कुनै प्रदेशको विकासमा कम रकम विनियोजन गर्ने हो भने यो प्रदेशले अरूको हाराहारीमा कसरी पुग्ने? ऊ त झन पछाडि पर्दै जान्छ। 33.56% अर्थात् 1/3 जनता अझै पनि गरिबीको निरपेक्ष रेखा मुनि रहेको, आफ्नै आय स्रोत परिचालन क्षमता कमजोर भएको र भौतिक तथा आर्थिक पूर्वाधार पनि राम्ररी खडा भइ नसकेको प्रदेशलाई केन्द्रले पनि न्याय नगर्ने हो भने ऊ अरू प्रदेशको आर्थिक वृद्धि दरलाई कसरी भेट्न सक्छ र उसको विपन्नता कसरी मेटिन्छ त? यतातिर आगामी बजेटमा केन्द्रले नजर पुर्याउने पर्ने होला। अब बजेटमाथि दृष्टिगत गरौँ। सबै क्षेत्रका सबै पक्षलाई समेट्ने प्रयास गरिएको छ। कोल्ड च्याम्बर, राइपिङ च्याम्बर जस्ता नयाँ शब्दावली पनि समेटिएको, प्रोत्साहन स्वरूप उत्कृष्ट र सर्वोत्कृष्ट स्थानीय तहहरूलाई पुरस्कार स्वरूप थप रकम अनुदान दिने व्यवस्था समेत गरिएको छ। यसै गरी शिक्षा, स्वास्थ्य, खेलकुद आदिमा राम्रो गर्नेलाई प्रोत्साहनको प्रावधान छ, तर कमजोर र नमिल्दा कुराहरू पनि कम छैनन्। उत्पादन वृद्धिलाई प्रोत्साहित गर्नेतिर भन्दा सबैतिर अलिअलि छरेर खुसी पार्ने नीति अवलम्बन गरिएको छ। कुनै शीर्षकमा विनियोजित रकम तोकिएको छ भने कुनैमा पर्याप्त रकम छुट्याइएको छ भनेर मात्र लेखिएको छ। कुनै कुनै शीर्षकमा आवश्यकता भन्दा बढी रकम छुट्याइएको छ भने कुनै शीर्षकमा छुट्याइएको रकम हास्यस्पद जस्तै छ। उदाहरणका लागि 700 विकासे बाख्रा किन्न 1 करोडको रकम विनियोजित छ, जबकि युवा वैज्ञानिक प्रोत्साहन कार्यक्रममा 50 लाख मात्र, अनि डोटी, डडेलधुरा, बैतडी, अछाम र बाजुरामा औद्योगिक ग्राम स्थापना गर्न 1 करोड 50 लाख, खनिज पदार्थ अध्ययन, अन्वेषण र उत्खननका लागि 3 करोड तथा धार्मिक पर्यटन पूर्वाधारका लागि 4 करोड मात्रै। अन्धविश्वास र कुरीति भनेर बाल विवाह, बहुविवाह, बोक्सी प्रथा, लैङ्गिक तथा घरेलु हिंसा, छाउपडी भनेर उल्लेख छ। के छुवाछुत र जातीय विभेद कुरीति होइन? अनि हचुवा किसिमले प्राथमिकता निर्धारण गरिएको छ? वस्तुगत उपलब्धि मापन गर्न सकिने लगानी बाँडफाँट त्यो अनुरूप छैन। हिमाली क्षेत्रका जनतालाई समेट्ने खास कुनै कार्यक्रम देखिएन। अनि फलफुलमा आत्मनिर्भर बन्न एउटा विपन्न परिवारलाई 5 वटाका दरले फलफुलको बोट निशुल्क वितरण गर्ने भनिएको छ। 5 वटा फलका बोट हुर्काउन पुग्ने करेसा बारी कतिवटा विपन्न किसान परिवारसित छ? कति त सुकुम्बासी छन् भने कति खास गरिकन दलित समुदायका आँगनमा 4 पाइला टेक्ने आफ्नो जमिन छैन, 4 बोट खुर्सानी रोप्ने ठाउँ छैन। यस्तै यस्तै मेल नखाने तर्कसङ्गत नभएका कुराहरू थुप्रै छन्। अन्तमा बजेट तयार पार्दैमा राम्रो या नराम्रो हुने होइन, हेर्दै जाँदा दुवै कुरा पाइन्छन् नै, तर त्यसको सार्थकता कार्यान्वयनमा रहन्छ। आर्थिक वर्ष सकिनुभन्दा 3 महिना अघिसम्म 1/3 बजेट खर्च भएको पाइँदैन, अनि बाँकी 3 महिनामा 2/3 बजेट खर्च भएको हिसाब तयार पारिन्छ। कति हिसाब मात्रै हो र कति काम पनि भएको हो भनेर मतदाताहरूलाई थाहै हुँदैन। यो परिपाटी कम गर्न सकियो भने पनि बजेट उपलब्धिपूर्ण ठानिनेछ।
समाचारमा ओपालो भएको छ श्रोता विचारको। प्रदेश नम्बर 7 को सरकारले ल्याएको बजेटको कार्यान्वयनमा शङ्का गरिएको छ। यस विषयमा तपाईँ के भन्नुहुन्छ भनेर आज हामीले तपाईँको विचार बुझेका छौँ। सुनौ श्रोता विचार।
शुद्ध चौधरी दिदी, प्रदेश 7 ले हालसालै भर्खरै बजेट प्रस्तुत गरेको छ 25 अर्बको। यसमा शङ्का उपशङ्का भन्दा पनि अब कार्यान्वयनमा चाहिँ अब कसरी कुन ठाउँमा प्राथमिकता दिने, कस्तो योजनाहरू सञ्चालन गर्ने र आवश्यकता कुन कुन ठाउँमा छ, कुन कुन जिल्लामा जस्तै दुर्गम ठाउँहरूमा के कस्तो त्यहाँ योजनाहरू सञ्चालन गर्दा राम्रो होला भन्ने हिसाबले त्यो अध्ययन गरेर त्यसलाई योजनालाई प्राथमिकीकरण गरेर बजेट खर्च गर्न सक्यो भने राम्रै हुने हो। अनि प्रदेश सरकारले ल्याएको बजेट छ त्यो चाहिँ यो पनि अझै अपुग
देव बहादुर घरती। यो प्रदेश नम्बर 7 को बजेट निक्लिसकेको अवस्थामा संख्याको दृष्टिकोणले हेर्नेहरूमाथि अब सरकारले कसरी बजेट विनियोजन गरेको छ र कहाँलाई प्राथमिकता दिएको छ भन्ने विषयमा सर्वसाधारणलाई जानकारी नहुन सक्छ, त्यसले गर्दा त्यति संख्या गरिरहन उचित नहोला जस्तो लाग्छ मेरो विचारमा।
दलबहादुर मल्ल, बजेटको बारेमा भन्नु पर्दाखेरि अलि शङ्का लाग्छ, कार्यान्वयन हुन सक्नुपर्छ, कार्यान्वयन भएपछि जनता पनि खुसी हुन्छ, व्यवहारमा लागू हुनुपर्छ।
चेतराज भट्ट, बजेट सम्बन्धमा पारदर्शी हुनु पर्यो, बजेट सबैले बुझ्ने खालको लगानी अहिले रोड सोडमा ज्यादा हुनु पर्यो, बजेट भयो भने हामी खुसी छौँ। मान्छेले सही हिसाबले मान्छेलाई बुझाएर सम्झाएर गर्छ भट्ट, त्यो जहाँ प्रयोग गर्ने उहाँ प्रिया हुँदैन, जो ठाउँको लागि दिया हुँदैन, आफ्नै
घटना विश्लेषण र विचार शुक्लफाटा समाचार तपाईँ अहिले शुक्लफाटा एफएम 99.4 मेगाहर्ज बारसिंह एफएम 102.2 बझाङको सैपाल एफएम 100.6 बझाङकै सेती सामुदायिक एफएम 93.6 र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्रो मोबाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्लफाटा समाचार सुनिरहनु भएको छ। समाचारमा पालो भएको छ विश्रामको, विश्रामपछि पुनः आउनेछौँ।
कृष्णपुर नगरपालिका कञ्चनपुरको अनुरोध।
वर्षा र गर्मीयामसँगै पानीजन्य रोग र कीटजन्य रोग फैलन सक्ने सम्भावना धेरै हुन्छ। समयमा हामीले यी सर्वरोगबाट बस्ने उपाय नअपनाएमा तपाईँ हामीलाई पनि सर्न सक्छन्। जस्तै झाडा पखाला, आउँ, टाइफाइड, जन्डिस जस्ता रोगहरू दूषित पानी र दिसा पिसाबको संसर्गबाट सर्छन् भने मलेरिया, कालाजार, हात्तीपाइले र स्क्रब टाइफस जस्ता रोगहरू भेक्टार वा लामखुट्टे र भुसुना संक्रमित व्यक्तिबाट स्वस्थ व्यक्तिमा सर्ने गर्दछन्। यी रोगबाट बच्नको लागि तपाईँ हामी आफ्नो र अरूको स्वास्थ्यप्रति स्वस्थकर जीवनशैली अप्नाउन जिम्मेवार हुनुपर्दछ।
दूषित पानी जन्य रोगहरू, झाडा पखाला, आउँ, टाइफाइड र जन्डिस जस्ता रोगहरूबाट बच्न के गर्नुपर्छ?
सधैँ सफा र उमालेको पानी वा फिल्टर गरेको पानी पिउने, फोहर छोइसकेपछि खाना खानुभन्दा अगाडि र खाना पकाउनुभन्दा अगाडि मिची मिची साबुन पानीले हात धुने बानीको विकास गर्ने,
बासी सडे गलेका झिङ्गा भन्केका खानेकुराहरू नखाने, बजारमा खुला ठाउँमा पकाएर नछोपी राखेका रङ मिसावट गरेका खानाहरू नखाने, झाडा पखाला लागेको बिरामीलाई जीवन जल खुवाउने,
साबिकको भन्दा बढी झोल कुराहरू खाने र 5 वर्ष मुनिका बाल बालिकाहरूलाई पखाला लागेमा 10 दिनसम्म 1-1 जिङ चक्की खुवाउने,
नजिकको स्वास्थ्य चौकीमा समयमै जाँच गराउने,
कीटजन्य रोग जस्तै औलो, कालाजार, हात्तीपाइले, स्क्रब टाइफस जस्ता रोगबाट बच्नको लागि के गर्न सकिन्छ?
औलो, कालाजार र हात्तीपाइले रोगबाट बच्न सधैँ झुलको प्रयोग गर्ने,
लामखुट्टे भगाउने मलम लगाउने,
लामखुट्टे भगाउने धूपको प्रयोग गर्ने,
पुरा बाउला भएको लुगा लगाउने,
घर वरिपरि पानी जम्न नदिने,
आफ्नो घरमा प्रयोग भएका बोतल, टायर, फ्रिज, कुलर, बाल्टी, घरको छतमा फालेका पानी जम्ने खालका पुराना भाँडाकुँडा नष्ट गर्ने।
याद राख्नुहोस्, सबै ज्वरो औलो होइन, बिना ज्वरो औलो हुँदैन। ज्वरो आएका बिरामीलाई स्वास्थ्य संस्थामा औलोको परीक्षण गर्नुपर्छ।
जनचेतनाका लागि कृष्णपुर नगरपालिका गुलरिया कञ्चनपुर।
अब फुर्ती ज्यादा, तुरुन्तै मस्तिष्क र शरीरमा फुर्ती ज्यादा, ग्लुकोभिटा पाउडरले दिन्छ सबलाई सबै ज्यादा।
1 किलो ग्लुकोभिटाको साथमा पाउनुहोस् 250 ग्राम ज्यादा अनि 500 ग्राम ग्लुकोभिटा किन्दा लिनुहोस् एउटा दोहोरो स्टिल चम्चा फ्री।
सनराइज ब्याङ्कको स्वास्थ्य योजना, फाइदै फाइदा क्या कायदा, सनराइज ब्याङ्कको स्वास्थ्य योजना, खातावालालाई स्वास्थ्यको बिमा, दुर्घटना हुँदा स्वास्थ्यको बिमा, अस्पतालमा भर्ना हुँदा को स्वास्थ्य बिमा, एकपल्ट बुझ्नै पर्यो नि, सनराइज ब्याङ्कमा जानै पर्यो नि, सनराइज ब्याङ्कमा जानै पर्यो नि, सनराइज ब्याङ्कको स्वास्थ्य योजना,
सनराइज ब्याङ्क, हामी सँगसँगै।
विश्रामपछि समाचारमा पुनः स्वागत छ। अब बाँकी खबर। विकास निर्माणमा जनप्रतिनिधिहरूले ध्यान दिन नसकेको गुनासो आइरहेका बेला कैलालीको बर्दगोरिया गाउँपालिकाले 6 वटै वडाका वडाध्यक्षलाई काम गर्न सहज होस् भन्दै मोटरसाइकल वितरण गरेको छ। वडाध्यक्षलाई सेवा सुविधा दिने र सेवामा थप सहजता ल्याउन मोटरसाइकल वितरण गरिएको गाउँपालिकाका अध्यक्ष बलिराम डगौराले बताउनुभयो। वडाध्यक्ष डगौराले यसअघि नै 61 लाख पर्ने स्कर्पियो कार खरिद गरिसकेका छन् भने उपाध्यक्षलाई स्कुटर दिइएको छ। जनताको काममा खट्नको लागि जनप्रतिनिधिहरू सुविधा भोकी बन्न थालेको प्रति स्थानीयले चिन्ता व्यक्त गरेका छन्।
कुनै समय गाउँमा बाली घरेको रूपमा काम गर्ने कारिगरहरू अहिले निकै मारमा परेका छन्। काम गरे बापत खलो थाप्ने अर्थात् अन्नबाली दिएर गुजारा चलाउने समुदाय बालीघरे प्रथाबाट गुजारा चल्नै छोडेपछि मारमा परेका हुन्। सरकारले हलियालाई पुनर्स्थापना गरे पनि खलियाका विषयमा गम्भीर नबनेको उनीहरूको आरोप छ। राम खत्रीको अनुसार विभिन्न काम गर्नु दुःखदायी जीवन चलाइरहेका खलियाहरू आफ्ना सबै जीवन जिम्मा राज्यले लिनुपर्ने उनीहरूको भनाइ छ। जिल्लामा दलित अधिकारका लागि विभिन्न सरकारी तथा गैर सरकारी सङ्घ संस्था काम गरे पनि खलियाका सवालमा कसैले पनि चासो नदेखाएको उनीहरूको आरोप छ।
परदेश स्तरीय वृहत विज्ञान तथा कला प्रदर्शनीको लागि कञ्चनपुरबाट आदर्श विद्या निकेतन र कञ्चन विद्या मन्दिर फाइनल चरणमा पुगेका छन्। लियो क्लब अफ शुक्लफाटा इस्माइलले आयोजना गरेको उक्त प्रतियोगिताको शनिबार भएको दोस्रो चरणबाट आदर्श र कञ्चन छनौट भएका हुन्। विज्ञान र कला दुवै विधामा छुट्टा छुट्टै गरिएको प्रतिस्पर्धा फाइनलको लागि 9 विद्यार्थी छनौट गरिएका छन्। लियो क्लब अफ शुक्लफाटा इस्माइलका उपाध्यक्ष मदन गिरीले छनौट हुने कलातर्फ आदर्श विद्या निकेतनका किरण धामी र विज्ञानतर्फ कञ्चन आठका आठजना विद्यार्थी रहेका छन्। छनौट हुनेमा राजेश जोशी, अनुप भट्ट, जनकराज जोशी, आयुष गिरी र अमन भट्ट रहेका छन्। त्यस्तै आसान भट्ट र सागर भट्ट पनि फाइनल चरणका लागि छनौट भएका छन्। उनीहरूले छनौट चरणमा ग्रुप प्रदर्शनी गरेका उपाध्यक्ष गिरीको भनाइरहेको छ। कैलालीबाट भरत र रोशन छनौट, विज्ञान तथा कला प्रदर्शनीको लागि कैलालीबाट दुईजना छनौट भएका हुन्। छनौट हुनेमा आरएमई स्कुल टिकापुरका रोशन विश्वकर्मा र सरस्वती मावि दम्कीचुवाबाट भरत बुढा रहेका छन्।
इस्लाम धर्मावलम्बीहरूले धनगढीमा आज ईद उल फित्र मनाएका छन्। अरबी पात्रो हिजरीको रमजानुल मुबारक महिनाभरि रोजा बसेपछि यो पर्व मनाइन्छ। रोजाको अन्तिम दिन आकाशमा चन्द्रोदय भएपछि ईद उल फित्रको स्वागत गरिन्छ। ईदको दिन बिहान नुहाई धुवाई गरी सफा नयाँ कपडासहित बासनादार अत्तर लगाएर ईदको नमाज अदा गर्न ईदगाह वा मस्जिद गइन्छ। ईदगाह वा मस्जिदमा भेला भएर समूहमा नमाज पढेपछि एक आपसमा गला मिलाएर ईद मुबारक भन्दै शुभकामना आदान प्रदान गरिन्छ। यो खुसी तथा भाइचारा साट्ने पर्व पनि हो। यो पर्वमा परिवार आफन्तजन छरछिमेकीलाई सेवै लगायत मिठा परिकार खुवाउने चलन रहेको धनगढी उपमहानगरपालिका वडा नम्बर 1 स्थित नुरिजामा मस्जिदका सदस्य कप्पू कुरेसीले बताएका छन्। यो पर्वमा दिँदै आएको सार्वजनिक विदा सरकारले कटौती गरेकोमा मुस्लिम समुदाय असन्तुष्ट छन्। उनीहरूले ईद उल फित्र, ईद उल अजहा र मोहम्मद डेमा दिने गरिएको सार्वजनिक विदामा पुनः विचार गर्न सरकारसँग माग गरेका छन्। सरकारले ईद उल फित्र जस्तो मुस्लिमहरूको महत्त्वपूर्ण पर्वमा पनि विदा नदिएर मुस्लिम समुदायको संस्कृतिलाई नै पछ्याउन खोजेको हो धनगढी उपमहानगरपालिका वडा नम्बर 1 सोएब खानले आरोप लगाउनु भयो। केन्द्र सरकारले विदा कटौती गरे पनि प्रदेश सरकारले मुस्लिम समुदायको बढी बसोबास भएको क्षेत्रका आधारमा पनि विदा दिने व्यवस्था गरेमा ढुक्कसँग यो पर्व मनाउन सकिने उनीहरूको भनाइ छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरमा प्रहरी निरीक्षक भरत बहादुर शाह सरुवा भइआएपछि यहाँका स्थानीय व्यापारी, व्यवसायी तथा पत्रकारहरूसँग परिचयात्मक कार्यक्रम राखेका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालयमा भएको उक्त कार्यक्रममा होटल व्यवसाय सङ्घका अध्यक्ष परमानन्द भण्डारी, बस व्यवसाय सङ्घका अध्यक्ष डम्बर पन्त, सुनचादी व्यवसाय सङ्घका अध्यक्ष उमेश सुनवार र खेलकुद कराते प्रमुख प्रशिक्षक विमल खडायत लगायत विभिन्न उद्योगिक व्यवसाय व्यापारीहरूको उपस्थिति रहेको थियो। आफूले जिल्लाभरि ट्राफिक नियम कानुन पुरा गर्न लगाउने, कसैले जानीबुझी गल्ती गरेमा त्यसलाई कानुनको दायरामा ल्याएर कारवाही गरिने, यसमा यहाँका स्थानीय उद्योगपति व्यापारीहरूले पनि सहयोग गर्नुपर्ने बताउनुभयो। सबैको सहयोग रहेमा दिन प्रतिदिन बढ्दै गएको दुर्घटनाबाट पनि बच्न सकिने प्रहरी निरीक्षक शाहले बताउनुभयो। यसरी गरिने नियमसँग चेक जाँचमा आफूहरूले पूर्ण सहयोग गर्ने, साथै प्रहरीको काँधमा काँध मिलाएर आफू अरू जान तयार रहेको होटल व्यवसाय सङ्घका अध्यक्ष परमानन्द भण्डारीले बताउनुभयो।
प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले बजेटको आलोचना नगर्न पार्टीका सांसदहरूलाई कडा निर्देशन दिनुभएको छ। प्रधानमन्त्री ओलीले आज संसदीय दलको बैठक डाकेर बजेटको बचाउमा उभिन सांसदहरूलाई निर्देशन दिनुभएको छ। परिस्थितिलाई ध्यानमा राखेर संयमित अभिव्यक्ति दिन ओलीले सांसदहरूलाई आग्रह गरेको एक नेताले बताउनु भयो। बजेटमा समावेश गर्नुपर्ने योजना तथा भएका त्रुटि आगामी दिनमा छलफल मार्फत सच्याउँदै जानेमा पनि अध्यक्ष ओलीले जोड दिनुभयो।
भारतले नेपाललाई जनकपुर र विराटनगरबाट पनि दुईतर्फी हवाई रुट दिन सहमति जनाएको छ। नेपाल र भारतको बीचमा आज यसबारेको सहमति पत्रमा हस्ताक्षर भएको हो। अब अन्तर्राष्ट्रिय उडानका लागि काठमाडौँ विराटनगर र काठमाडौँ जनकपुर हवाई रुटलाई दुईतर्फी बनाइनेछ। नागरिक उड्डयन प्राधिकरण र एयरपोर्ट अथोरिटी अफ इन्डिया बीच नयाँ हवाई रुट सम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको हो। समझदारी अनुसार अब नेपाल भित्रिने विमानलाई सिमाराबाटै आउनुपर्ने बाध्यता हट्नेछ। महेन्द्रनगरमा पनि कम उचाइमा उड्ने विमानले दुईतर्फी रुट प्रयोग गर्न सक्ने सहमति भएको प्राधिकरणका प्रवक्ता वीरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो। पश्चिममा नेपालगञ्ज र महेन्द्रनगरबाट प्रवेश मार्ग दिने सम्बन्धमा आउँदो सेप्टेम्बरसम्म विस्तृत प्राविधिक एवं अध्ययन मूल्याङ्कन सहयोग गर्ने सहमति दुवै पक्षबीच भएको छ।
रुसमा जारी विश्वकप फुटबलमा फ्रान्स र अस्ट्रेलिया बीच भएको आजको पहिलो खेलमा फ्रान्स 1 विरुद्ध 2 गोल अन्तरले विजयी भएको छ। फ्रान्सले पहिलो गोल पेनाल्टीको माध्यमबाट गरेको थियो। अस्ट्रेलियाले पनि पेनाल्टीबाट गोल गरेको हो। फ्रान्सले अन्त्यतिर एक गोल थप्दै विजयी भएको छ। त्यसै गरी विश्वकप फुटबलमा समूह डीमा रहेको अर्जेन्टिना र आइसल्यान्डबीच आज खेल हुँदैछ। यी दुई टिमबीच नेपाली समयअनुसार 6:45 खेल हुनेछ। यस विश्वकपको ग्रुप अफ डेथ भनेर भन्न सकिने यस ग्रुपको यो खेल दुवै देशका लागि महत्त्वपूर्ण हुनेछ। गत विश्वकपको फाइनलसम्म पुगेर पनि उपाधि जित्न नसकेको अर्जेन्टिना र पहिलोपटक विश्वकपमा छनौट भएको युरोपको सानो देश आइसल्यान्डको यो खेल यसकारण पनि चर्चामा छ कि 2016 युरोकपमा अन्तिम 16 खेलमा इङ्ल्यान्ड जस्तो बलियो टिमलाई पराजित गरेर आइसल्यान्ड क्वार्टर फाइनलमा पुगेको थियो।
समाचार बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षक पुनः एकपटक।
प्रदेश सरकारले ल्याएको बजेटमा आफ्ना समस्या नसमेटेको भन्दै कञ्चनपुरका आरक्षी पीडित चिन्तित।
बझाङका बासिन्दाहरू सामान्य उपचारको लागि 5 घण्टासम्म पैदल हिँड्नुपर्ने बाध्यतामा।
आज तेस्रो दिन पनि सुदूरपश्चिम विश्वविद्यालयमा लगाइएको ताला खोलिएन।
बैतडीको धमकुटी टोललाई प्रदेश साथकै पहिलो धुवामुक्त टोल घोषणा।
बजेटको आलोचना गर्न नगर्न पार्टीका सांसदहरूलाई अध्यक्ष ओलीको निर्देशन।
जनकपुर र विराटनगरबाट पनि दुईतर्फी हवाई रुट दिन सहमति।
रुसमा जारी विश्वकप फुटबलमा फ्रान्स र अस्ट्रेलिया बीच भएको खेलमा फ्रान्स 2-1 अन्तरले विजय।
समूह डीमा रहेका अर्जेन्टिना र आइसल्यान्ड बीच आज खेल हुँदै। हस्त, यसको साथै यो समाचार बुलेटिन यही सकिन्छ। तपाईँको गाउँठाउँमा पनि कुनै घटना समाचार भए 0995205074 टिपाउन सक्नुहुनेछ। हामी तपाईँको समाचारलाई उच्च प्राथमिकताका साथ प्रसारण गर्ने नै छौँ। प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र मोहन ओचाजीलाई धन्यवाद।